नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। संघीय सरकारले असार 15 संसदमा बजेट प्रस्तुत गरेसँगै हिजो प्रदेश सरकारले पनि प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। 7 प्रदेशले 2,78,70,00,00,000 रूपियाँको बजेट हिजो प्रस्तुत गरेका छन्। बजेट अघिल्लो वर्षको तुलनामा 5 प्रदेशले बजेटको आकार घटाएको देखिएको छ। पूर्वाधार, कृषि र रोजगारीलाई सबै प्रदेशले प्राथमिकतामा राखेका छन्। सँगै सूचना प्रविधि पनि प्रदेश सरकारको प्राथमिकतामा परेको छ। हरेक पालिकामा सड़क पुर्याउनेदेखि किसानलाई अनुदान दिने र ऋणको ब्याज तिरिदिनेसम्मका घोषणा प्रदेश सरकारले बजेटमा समावेश गरेका छन्। एकातिर संघीय सरकारको बजेटमाथि संसदमा प्रतिनिधि सभामा विषयगत छलफल भइरहेको छ। मन्त्रालयमा छुट्याइएका बजेटमाथि अहिले सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ र सरकारले आगामी 7 गते भित्र संसदको दुवै सदनबाट बजेट पारित गर्ने लक्ष्य पनि लिएको छ। संघीय सरकारले यसपालिको बजेटमा सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ। विशेष गरी नेपालको कृषि क्षेत्र, उद्योग क्षेत्र, पर्यटन क्षेत्र, कृषि क्षेत्रलाई चाहिँ संघीय सरकारको बजेटमा प्राथमिकतामा राखिएको छ। बजेट मार्फत सूचना प्रविधि क्षेत्रमा लगानी दश घोषणा गरेर यस क्षेत्रलाई महत्वका साथ अघि बढ़ाइएको छ। अबको 10 वर्षमा करिब 30 खर्बको निर्यात र 15 लाख जनशक्तिलाई रोजगारीको सम्भावना बजेटमा राखिएको छ र यो सूचना प्रविधिलाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ। आगामी आर्थिक वर्षदेखि 10 वर्षलाई चाहिँ सूचना प्रविधि दशक घोषणा गर्दै सरकारले यस क्षेत्रमा लगानी गर्ने र यस क्षेत्रलाई प्राथमिकता दिने घोषणा गरिसकेको छ। यो सन्दर्भमा विभिन्न सूचना प्रविधिका क्षेत्रहरूमा विभिन्न छलफलहरू भइरहेका छन्। नेपालले सूचना प्रविधिको सेवालाई स्वदेशमा मात्र होइन विदेशमा निर्यात गर्ने सम्भावनालाई महत्वका साथ अघि बढ़ाइएको छ। यसबाट धेरै मात्रामा रोजगारी सिर्जना हुने पनि आकलन गरिएको छ र अहिले सूचना प्रविधिको सेवा निर्यात भइरहेको छ। यसलाई अझै बढ़ाउन सके यहाँ नेपाललाई चाहिँ एउटा सूचना प्रविधिको हब बनाएर थुप्रै यसको सम्भावना देखिने आकलनहरू यो क्षेत्रका विज्ञहरूले गरिरहनु भएको छ। यो सन्दर्भमा आज हामी नेपालले भनौं न सरकारले बजेट मार्फत आगामी आर्थिक वर्षदेखि सूचना प्रविधिको दशक घोषणा गरिनु र यसमा बजेटले प्राथमिकता दिनु सँगै अब सरकारले यसमा लगानी बढ़ाउने घोषणा गर्नु लगायतका यी सन्दर्भबाट यी प्रयासहरूबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कस्तो सुधार आउन सक्छ, यहाँ सूचना प्रविधिलाई विकास गर्न कस्ता विषयहरू, नीतिगत निर्णय लगायतका अन्य गर्नुपर्ने कामहरू के हुन सक्छन् र सूचना प्रविधिको जुन खालको 30 खर्बको निर्यातको एउटा सम्भावना देखिँदैछ यो कति नजिक पुग्न सकिन्छ, यसको नजिक पुग्न सकिन्छ, यी लगायतका विषयमा आज हामी सूचना प्रविधिका एकजना उद्यमी सँगै क्यान महासंघका उपाध्यक्ष समेत हुनुहुन्छ उमेश रघुवंशी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उमेश सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार। हजुर,
अब यसपालि अब हिजो मधेस यो भनौं न सबै प्रदेशले, 7 प्रदेशले प्रदेश सरकारका बजेट पनि ल्याए। यसअघि असार 15 संघीय सरकारले संसदमा बजेट प्रस्तुत गरिसकेको छ। यी बजेटहरू हेर्दा सूचना प्रविधिलाई चाहिँ प्राथमिकता दिएको छ केन्द्र सरकारले त यसलाई अब दशक आगामी 10 वर्षलाई चाहिँ सूचना प्रविधिको दशक घोषणा गरिसकेको छ, गर्ने निर्णय गरिसकेको छ। सँगै प्रदेश सरकारले पनि यसलाई प्राथमिकता दिएका छन्। पछिल्ला यी प्रयासहरूलाई यहाँले कसरी हेर्नु भएको छ? के अब सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिँदैछ नेपालमा? अब विगतमा कृषिमा लगानी गर्नुपर्छ, कृषि नै हो हाम्रो क्षेत्र भनेर विभिन्न कोणबाट आवाजहरू आइरहेको थियो। यसपालि चाहिँ अब सूचना प्रविधि चाहिँ नेपालमा सम्भावना देखिन्छ, सूचना प्रविधिका सेवाहरू निर्यातको सम्भावना देखिन्छ र सबैतिर प्राथमिकतामा पनि यो परेको छ। पछिल्ला प्रयासहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
सबभन्दा पहिलो कुरो त आजभन्दा केही समय अगाडिसम्म हामीले तपाईँको सूचना प्रविधि सम्बन्धी नेपाल सरकारसँग र निकायसँग कुराकानी गर्दाखेरि चाहिँ यो के चाहिन्छ र के हो र कस्तो हो भन्ने किसिमको कुरा गरिन्थ्यो होइन. अनि नेपालका तपाईँको विकासको आधारमा जुन पहिला पर्यटन र हाइड्रोहरूलाई मात्र राख्ने गरिन्थ्यो भने एकदमै तपाईँको एउटा राम्रो कुरो चाहिँ के देखियो भनेको सरकारले सूचना प्रविधिलाई चाहिँ एउटा यो प्रमुख आधार हो जसबाट देशको विकास गर्न सकिन्छ, कायापलट नेपालको आर्थिक विकासको कायापलट गर्न सकिन्छ भन्ने कुराको अनुभूति नेपाल सरकारले लिएको छ. तत्सम्बन्धमा नेपाल सरकारलाई म धन्यवाद दिन चाहन्छु र बजेटमा पनि एउटा जुन किसिमको एक्सपोर्टको लागि जुन एउटा तपाईँको एक्सपेक्टेसन राखिएको छ 10 वर्षमा 30 खरब को निर्यात गर्ने र 15 लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने भन्ने जुन कुरो राखिएको छ यसबाट त हामी त अब तपाईँको प्रोत्साहित त हुनै पर्यो हुनै पर्यो. तर म कुरा के भन्छु भन्दाखेरि यसरी राखेर मात्र पुग्दैन होइन. सबभन्दा महत्त्वपूर्ण कुरो के छ समस्याको रूपमा के छ भन्दाखेरि नेपाल सरकारले अहिलेसम्म पनि सूचना प्रविधिमा देखिने किसिमले भन्नुहोस् न एउटा योजना ल्याएको अहिलेसम्म देखिएको छैन वास्तवमा होइन. र त्यसमा चाहिँ नेपाल सरकारले एकदमै तपाईँको भन्नु न प्राविधिक दृष्टिकोणले तपाईँको सहयोग गर्ने खाले तपाईँको नियम कानुनहरूको व्यवस्थापन गर्नुपर्ने म देखेछु होइन. अब तत्सम्बन्धी नेपालमा तपाईँको डिजिटल नेपाल फ्रेमवर्क भन्ने ल्याइएको थियो नेपालको नेपाललाई एउटा सूचना हबको रूपमा स्थापित गर्नको लागि चाहिँ डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको थियो. तर त्यो डिजिटल नेपाल फ्रेमवर्क ल्याएको पनि तपाईँको 6-7 वर्ष भइसकेको छ र त्यसले पनि एकदमै राम्रो रूपमा त्यसले मूर्त रूप लिन सकेको छैन. र यसरी हामी कहाँ एउटा समस्या के छ तपाईँको भन्दाखेरि कुरा हामी कहाँ आउँछ होइन तर कुरा सिजनलको रूपमा मात्र रहन्छ कि भन्ने मेरो चाहिँ मलाई डर हो वास्तवमा होइन. सबभन्दा महत्त्वपूर्ण कुरा के भन्दाखेरि सरकारले कुनै पनि क्षेत्रबाट चाहिँ एउटा प्रगति गर्ने गराउने हो भने चाहिँ सरकार एकदम तपाईँको दिगो रूपमा तपाईँ कार्यक्रम लिएर आउनुपर्छ र सबभन्दा महत्त्वपूर्ण कुरा भनेको इको सिस्टम हो होइन. सरकारले नीति नियम बनाएर मात्र पनि हुँदैन, बजेटमा ल्याएर मात्र पनि हुँदैन, एउटा इको सिस्टमको तपाईँको व्यवस्थापन गर्नुपर्छ र त्यसमा तपाईँको नेपालका जुन स्टेक होल्डरहरू छन् तपाईँको नेपालका तपाईँको सफ्टवेयर कम्पनीहरू, डोमेस्टिक सफ्टवेयर कम्पनीहरू, आउटसोर्सिङ कम्पनीहरू, ती सबै कम्पनीहरूलाई तपाईँको एउटै बाकसमा राखेर उनीहरूलाई तपाईँको एउटै दृष्टिबाट हेरिकन सबैको तपाईँको विकासको लागि सरकारबाट इन्भेस्टमेन्ट चाहिँ हुनुपर्छ होइन. अहिले मैले एउटा के कुरा देखिरहेको छु भन्दाखेरि चाहिँ सरकारले यी सबै कुरा त ल्याएको छ, धेरै राम्रो छ, तर सरकारको तर्फबाट मैले कुनै इन्भेस्टमेन्ट देखाएको छैन. मैले भनेको मतलब के भन्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरो इको सिस्टमका मुख्य पात्रहरू भनेको तपाईँको सफ्टवेयर कम्पनीहरू हुन् होइन. अझ म भन्छु तपाईँ डोमेस्टिक सफ्टवेयर कम्पनीहरू, जुन डोमेस्टिक सफ्टवेयर कम्पनीहरूले तपाईँको नेपालको डिजिटल नेपाल फ्रेमवर्कको सम्बन्धमा रहिकन नेपाल सरकारका विभिन्न सेवाहरूको तपाईँको विकास विस्तारको लागि जुन तपाईँको यो सूचना प्रविधिको तर्फबाट जुन कार्य जुन काम गरिएको छ त्यसमा महत्त्वपूर्ण भूमिका भनेको नेपालका तपाईँको डोमेस्टिक कम्पनीहरूको र साथसाथै आउटसोर्सिङ कम्पनीहरू, जुन कम्पनीहरूले तपाईँको विदेशमा केही काम हुन्छन् ती काम तपाईँको नेपालमा ल्याएर काम गरिन्छ र त्यसलाई चाहिँ आउटसोर्सिङ काम भन्छौँ हामी. यी दुवैलाई तपाईँको व्यवस्थितकरण गरिकन सरकारले अगाडि लग्नुपर्छ. तर तत्सम्बन्धी म सरकारको एकदमै स्ट्रङली मैले कुनै पनि पोलिसी आएको देखाएको छैन, म त्यो कुराको एक्सपेक्ट चाहिँ गर्छु होइन. त्यही हजुर.
भनेपछि अब सरकारले जुन खालको नीति लिएको छ र जुन जसरी यसपालि चाहिँ बजेटमा प्राथमिकतामा राखिएको छ सूचना प्रविधि क्षेत्रलाई, यो चाहिँ निकै उत्साहजनक छ. यो चाहिँ भनौँ न यो केही नगर्नुभन्दा शुरूआत गर्नु चाहिँ राम्रो हो र अब तर यसको लागि चाहिँ कार्यान्वयनको पाटो चाहिँ महत्वपूर्ण हुन्छ. लगानीको व्यवस्था पनि गरिनुपर्छ, लगानीका क्षेत्रहरू, लगानीका आधारहरू पनि त्यहाँ देखिनुपर्छ, अनि मात्र यहाँ यसको चाहिँ विकास हुन सक्छ. यहाँले उल्लेख गर्नुभयो. अब नेपालमा हेर्ने भने स्थिर सरकार हाम्रो कल्पना मात्र सीमित रहँदै आएको छ. अब एउटा सरकारले बजेटमा नीति तथा कार्यक्रम एक खालको ल्याउँछ, अर्को सरकार आउने बित्तिकै त्यो नीतिलाई चाहिँ अर्कै भनौँ न उसको प्राथमिकता फेरि फरक हुन सक्छ एक हिसाबले. अब यो सूचना प्रविधिको दशकमा पनि अब सबैको सहमति, अब यसमा असहमति राख्नुपर्ने कारण पनि छैन एक हिसाबमा. अब यसलाई हेर्दा अब यसमा चाहिँ के खालको प्रतिबद्धता आवश्यक छ जसले चाहिँ यो यसलाई चाहिँ निरन्तर यो कार्यक्रम चाहिँ निरन्तरता पाउन सकियोस्। अब यसमा चाहिँ को कसको भूमिका महत्वपूर्ण हुन्छ जसले चाहिँ यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउन मद्दत गर्छ र यो चाहिँ जुन खालको एउटा अहिलेको नीति छ यो नीतिलाई साकार पार्न सकिन्छ, को कसको भूमिका को कसको प्रतिबद्धता आवश्यकता देख्नुहुन्छ यहाँ?
अब यस्तो छ, यसमा नेपालमा आजसम्म तपाईँ सूचना प्रविधिमा जति पनि तपाईँको विकास भएको छ होइन, र त्यसले आर्जित तपाईँको जुन बिजनेस छ र त्यो बिजनेसबाट तपाईँको नेपाल सरकारले एउटा ट्याक्सको रूपमा जुन पाइएछ र साथै नेपालमा जुन किसिमको यो रोजगारीको होइन सूचना प्रविधिको रोजगारीमा जुन कन्ट्रिब्युसन गरिरहेको छ, जहाँसम्म मलाई लाग्छ मैले कुनै नेगेटिभ कुरा त मैले गरिरहेको छुइनँ, वास्तव भन्नुपर्ने कुरा भनिहाल्नु पर्छ, त्यस सम्बन्धी तपाईँको नेपालमा यो 40 वर्षदेखि सूचना प्रविधि क्षेत्रमा आफ्नो योगदान र आफ्नो समय खर्चिएर जुन कामहरू गर्नुभएका नेपालका दिग्गज आइटी कम्पनीहरू छन् होइन, उहाँहरूको ठुलो रोल छ। आजसम्म चाहिँ तपाईँको तत्सम्बन्धीमा सरकारको चाहिँ ऊ देखिया छैन, इन्भेस्टमेन्ट म देख्दिनँ म, त्यसले गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरो भनेको सरकारै हो। हेर्नुहोस् होइन, हामी भन्न त भनिन्छ हामी सबै सरकारलाई मात्र भन्छौँ, होइन सरकारलाई त भन्नुपर्छ, सरकारलाई नभने कसलाई भन्ने हो होइन? पोलिसी बनाउने, तपाईँको दिग्दर्शन गर्ने होइन, तपाईँको इन्भेस्टमेन्टको व्यवस्थापन गर्ने, एउटा तपाईँको सहजीकरण गर्ने र साथै क्यापेसिटी बिल्डअप गराउने काम त सरकारको काम हो नि त। त्यसकारण म सबभन्दा पहिलो कुरो सरकारमा स्थिरता हुनु पर्यो, ठिक छ राजनीतिक रूपमा स्थिरता नहोला तर अर्को पाटोमा तपाईँको जुन अब कामको तपाईँको सन्दर्भमा ब्युरोक्रासीले एक किसिमको स्थिरतापन कायम हुन सकेको खण्डमा त हामीले उपलब्धि हासिल गर्न सक्छौँ। र अहिले सरकारले जुन किसिमको यो 10 वर्षमा 30 खरबको जुन चाहिँ एउटा उहाँले अवधारणा व्यक्त गर्नुभएको छ जुन बजेटमा, त्यसलाई चाहिँ म धेरै सहज स्वीकार गर्छु, तर यति मात्रै गरेर हुँदैन। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि चाहिँ संसारमा जुनसुकै देशमा हेर्नुहोस्, तपाईँको इन्डिया हेर्नुहोस्, चाइना हेर्नुहोस्, अमेरिका हेर्नुहोस्, जता पनि हेर्नुहोस्, तपाईँको सूचना प्रविधिमा आज नेपाल सरकारले जुन किसिमको एउटा त्यहाँ लक्ष्य लिएको छ, लक्ष्यको लागि नेपाल सरकारकै सबभन्दा महत्त्वपूर्ण तपाईँको रोलको रूपमा आउनुपर्छ यो विभिन्न दृष्टिकोणबाट होइन, पोलिसी होला, इन्भेस्टमेन्ट होला, इन्भेस्टमेन्टको व्यवस्थापन गर्ने होला, यहाँको तपाईँको तपाईँको बजारमा सहजीकरण गर्ने होला होइन। अब यस सम्बन्धीमा एउटा महत्त्वपूर्ण कुरा म के कुरा भन्न चाहन्छु भन्दाखेरि आज हामीले 10 वर्षमा 30 खरबको कुरा गरिरहेछौँ, हामीले राम्रा कुरा गरिरहेछौँ, हामी उत्साहित छौँ, तर हेर्नुहोस् नेपालमा कसैलाई पनि बस्न मन छैन, नेपालमा कसैलाई पनि बस्न रहर छैन, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। यहाँले विचार गर्नुहोला 30 खरबको सफ्टवेयर निर्यात गर्नको लागि नेपालमा कति मान्छे चाहिएला? आज म पनि एउटा सफ्टवेयर कम्पनी चलाएर बसिरहेको छु, मलाई थाहा छ एउटा सफ्टवेयर कम्पनी चलाउँदाखेरि कति गाह्रो छ, मान्छेको व्यवस्था मान्छे छैन, तपाईँको भनेको मान्छे पाइँदैन, संख्याको एक त संख्या कम छ, संख्या कममा पनि राम्रा मान्छे छैनन्, अलिकति राम्रो हुन पाउनुहुन्न, तपाईँको विदेश जाने कुरा गर्छन्, प्लस टू पढ्न पाएको हुँदैन, उसको सपना तपाईँको विदेश जाने हुन्छ, त्यसरी तत्सम्बन्धीमा हामीले कसरी त अब तपाईँको अब यो चल्ला पहिला कि तपाईँ कुखुरा पहिला जस्तो कुरो भइरहेछ होइन। अब यो सबभन्दा महत्त्वपूर्ण कुरा हो र यो जुन किसिमको एक्सोडस, यो म त भन्छु लडाइँमा यस्तो हुन्छ भन्थे, तर नेपालमा लडाइँको जस्तो स्थिति देखिरहेछ, देश पुरा खाली हुन लागेको छ। म एउटा तपाईँको सफ्टवेयर चलाएको सफ्टवेयर कम्पनी चलाएको हिसाबमा मेरो मर्म मेरो दर्द र म यहाँ भन्दैछु, आखिरमा हुनसक्छ यी कुराहरूको व्यवस्थापन गरेको तपाईँ खण्डमा चाहिँ यी कुराहरूको चाहिँ जुन एउटा चाहिँ तपाईँको एउटा प्रक्षेपण गरिरहेको छ, यो प्रक्षेपणलाई चाहिँ हासिल गर्न सक्छौँ। त्यसले गर्दा नेपाल सरकारले जस्तै भन्नुहोस् न इन्भेस्टमेन्टको कुरो भन्दा पनि म त महत्त्वपूर्ण कुरा के भन्छु भन्दाखेरि चाहिँ तपाईँको हाम्रो तपाईँको नेपालको लको विषयमा होइन, सूचना प्रविधिको लागि तपाईँको यो चाहिँ हाम्रो लेबर ल तपाईँको उतिकै इफेक्टिभ छैन होइन। अनि अर्को महत्त्वपूर्ण कुरा भन्दा तपाईँको सुरक्षा सम्बन्धी कुराहरू भयो होइन, पोलिसीको कुराहरू भयो होइन, अब तपाईँको आइटी पोलिसी प्रपर हुनु पर्यो, तपाईँको यी कुराहरूमा पनि हाम्रो राम्रो व्यवस्थापन हुन सकेको छैन, कसरी तपाईँको सफ्टवेयर कम्पनीहरूलाई प्रोटेक्ट गर्ने, सफ्टवेयर कम्पनीहरूले तपाईँको बनाएका जुन सर्भिसहरू छन् ती सर्भिसहरू जुन बनिन्छ र त्यसमा पक्कै पनि त्यहाँ विभिन्न कर्मचारीहरूको त्यहाँ नियुक्त गरेर काम गरिन्छ भने भोलि त्यो कर्मचारीले छोडेर जाँदाखेरि त्यो सफ्टवेयर कम्पनीले करोड रुपियाँ लगाएर बनाएको जुन प्रोजेक्ट छ त्यो प्रोजेक्ट तपाईँको चाहिँ ह्याक हुँदैन भन्ने केही ग्यारेन्टी छ होइन? ती कुरा अर्को व्यक्तिले त्यसलाई तपाईँको चाहिँ भन्नुहोस् न तपाईँको बजारमा बेच्दिए पनि के गर्ने होइन, र तत्सम्बन्धी हामी कहाँ कुनै पनि स्पष्ट नियम कानुन छैन वास्तवमा यहाँ। अब जस्तै मानुस तपाईँको विदेशको काम नेपालमा आउँछ होला, अब हामीले 30 खरबको कुरा त गऱ्यौँ हामीले, तर भोलि यहाँ तपाईँको सेक्युरिटी कुराहरू आउँछ, उसले के भन्न सक्छ, हाम्रो बाहिरको भेन्डरले के भन्न सक्छ भन्दाखेरि तिमीहरू कहाँ चाहिँ डेटा प्रोटेक्सनको के कस्तो व्यवस्थापन छ होइन, मान्छेहरूलाई हामीले कसरी सुसूचित गरेको छौँ, डेटा भनेको के हो, त्यसलाई कसरी युज गर्ने, संस्कार कस्तो छ होइन, ती कुराहरूमा हामी एकदमै लुज भइरहेको छौँ हामी। त्यसले गर्दाखेरि म सुन्छु कति कामहरू तपाईँको यो कारणले गर्दाखेरि नेपालमा आउनु कम भइरहेको छ अरे होइन, भन्दाखेरि यी यावत जति कुराहरू छन् यी कुराहरूमा जबसम्म हामी चाहिँ तपाईँको राम्रो वेल म्यानेज हुन सक्दैनौँ, त्यो नभएको खण्डमा त अहिले जुन किसिमको प्रस्थापन गरिएका कुराहरू एचिभ गर्न मलाई गाह्रो हुने जस्तो लाग्छ। त्यसले गर्दाखेरि पक्कै पनि हो तपाईँको नेपाल सरकार भयो, त्यसपछि हामी जस्ता तपाईँको के सूचना प्रयोगका उद्यमीहरू हुन् होइन, सबै एक ठाउँमा बसिकन यी हरेक कुराहरूलाई तपाईँको एकदमै सूक्ष्म रूपमा अध्ययन गरिकन यसको व्यवस्थापन कसरी गर्न सकिन्छ होइन, सबै हाम्रो होल इको सिस्टमै तपाईँको एउटा चाहिँ के नियम कानुनमा आबद्ध भएर र एउटा तपाईँको अनिष्ट रूपमा हुनु पर्यो नि त होइन। त्यसपछि मात्रै के हुन्छ भन्दाखेरि हाम्रा तपाईँको विदेशका हामीले तपाईँको काम उपलब्ध गराउने संस्थाहरूले हामीले विश्वास गरिकन जुन किसिमको प्रक्षेपण गरिएको छ त्यो अनुसारले हाम्रो तपाईँको बिजनेस अगाडि बढ्न सक्छ जस्तो लाग्छ मलाई।
अब यी चुनौतीहरू छन् यहाँले जति पनि उल्लेख गर्नुभयो, यी चुनौतीहरूलाई सम्बोधन नगरिकन जुन सरकारको लक्ष्य 10 वर्षमा 30 खर्बको सूचना प्रविधि सेवाको निर्यात सम्भव देखिँदैन। अब एकैचोटि यो काम गर्न पनि सम्भव छैन, त्यो क्षमताले पनि भ्याउँदैन र त्यो समय पनि लाग्छ, एकैचोटि सम्भव पनि छैन। अब यसरी हेर्दा अब बिस्तारै फेज वाइज रूपमा यी कामहरू सम्पन्न गर्दै यो लक्ष्य प्राप्तिमा अगाडि बढ्नुपर्ने देखिन्छ। अब यसो हिसाबमा अब यो जुन खालको लक्ष्य सरकारको छ, यो लक्ष्यलाई भेटाउनको लागि एउटा प्रस्थान वर्षाका रूपमा भनौँ न शुरूआतमा के गर्ने त्यसपछि के गर्ने भन्ने एउटा हुन्छ नि, त्यो चाहिँ कसरी अगाडि बढ्न सकिन्छ?
मलाई यस्तो लाग्छ, यो अहिलेसम्म तपाईँको नेपाल सरकार र तपाईँको सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिहरूको बीचमा केही पनि छलफल भएको जस्तो लाग्दैन मलाई, जहाँसम्म तपाईँको क्यानको तपाईँको भाइस प्रेसिडेन्टको हिसाबमा पनि क्यानमा तपाईँको त्यस्तो किसिमको कुनै प्रस्ताव मलाई आस्था लाग्दैन मलाई होइन। म चाहिँ तपाईँको क्यान प्रेसिडेन्ट क्यानको तपाईँको भाइस प्रेसिडेन्टको नाताले र म यसमा चाहिँ नेपाल सरकारलाई स्पष्ट आह्वान के गर्छु भन्दाखेरि बसौँसँगै बसौँ, एउटा खाकाकोहरू सँगै बसौँ, यो तपाईँको 30 खरबलाई कसरी चाहिँ तपाईँको व्यवस्थापन गर्न सकिन्छ क्रमबद्ध रूपमा होइन। अब होला यो तपाईँको पहिलो वर्षमा हामी नीति नियममा जाउँला होइन, हामी नीति नियममा जाउँला, नेपालका तपाईँ कम्पनीहरूको विषयमा बुझौँला होइन, त्यसलाई स्टडी गरौँला, त्यसपछि त नीति नियम बनाऊ होइन। यो वर्ष नीति नियमलाई स्ट्रङ रूपमा चाहिँ एउटा फ्रेमवर्कको रूपमा तयार गरेको अर्को वर्षदेखि होला नि त होइन। त्यो किसिमले हामी क्रमबद्ध रूपमा त्यो किसिमले हामी अगाडि बढ्दै तपाईँको नेपालका कम्पनीहरूको को अवस्था उनीहरूलाई तपाईँ क्यापेसिटी बिल्डअप गर्ने अनि सन्दर्भमा हामी बसिकन एउटा खाका तयार गरेर अगाडि बढ्यो भने नहुने भन्ने कुरो केही पनि छैन। खालि के भन्दाखेरि व्यवसायको पनि त्यतिकै इमान्दारी त हुनु पर्यो होइन, नामको लागि मात्र बोल्दा भएन, र नेपाल सरकार पनि एकदमै तपाईँको कमिटेड रूपमा अगाडि आउनु पर्यो। एउटा कस्तो भन्दाखेरि हाम्रो नेपाल सरकारका हाम्रो तपाईँको ब्युरोक्रासीहरूको एउटा पोस्चरिङ कस्तो पोस्चरिङ हुन्छ भन्दाखेरि म अलिकति स्पष्ट रूपमा भनिदिन्छु, प्लेटफर्मतिर आउँदाखेरि चाहिँ तपाईँ आउनुहोस् गरौँ एकदमै विकास गर्नुपर्छ भन्नुहुन्छ, तर जब तपाईँको मन्त्रालयमा जाने विभागमा जाने कुरा भएपछि उहाँहरूले भेट्ने गाह्रो छ कि एकदमै, यो एकदमै तपाईँको ठुलो तपाईँको हाम्रो बिचमा खाडल छ, मैले ग्याप भन्छु म यसलाई होइन। त्यस्तो किसिमको खाडललाई हामी चाहिँ के गरौँ, निमित्यान्त पारौँ, निमित्यान्त पारेर हामी सबैजना देशकै विकासको लागि हो, नेपाल सरकारले पनि देशकै विकास खोज्या हो, हामीले पनि देशकै विकास खोज्या हो, भनेपछि हाम्रो लक्ष्य एउटै छ भने किन हामी चाहिँ एकै ठाउँमा बसिकन हामी किन तपाईँको मन माझेर कुरा गर्न सक्दैनौँ? जबसम्म हामीले मन माझेर कुरा गर्दैनौँ तबसम्म तपाईँको रियालिटीको आभास हुँदैन, र रियालिटीको आभास नहुँदाखेरि बनाइएको कुनै पनि नीति नियम भनेको चाहिँ तपाईँको चाहिँ त्यो त्यसले हाम्रो लक्ष्यलाई चाहिँ त्यसले त्यसले एटेन्ड गर्न नसक्ने कारणले गर्दाखेरि म चाहिँ सूचना प्रविधिको तपाईँको उद्यमीहरूको तर्फबाट क्यान फेडरेसनको तपाईँको तर्फबाट म यो प्रतिबद्धता व्यक्त गर्छु भने नेपाल सरकारबाट पनि त्यसै किसिमको प्रतिबद्धताको म चाहिँ आस गर्छु। त्यसपछि नहुने कुरा भने केही पनि छैन, जे पनि कुरा सम्भव छ।
हजुर, अब यो 10 वर्षमा 30 खर्बको निर्यातको कुरा लक्ष्य लिइरहँदा अहिलेको अवस्था चाहिँ कस्तो छ? अहिलेको निर्यातको अवस्था कस्तो छ? कामहरू चाहिँ अब कसरी भइरहेछन्? यो र यसमा जनशक्तिहरू कति अहिले चाहिँ आबद्ध छन्? उनीहरू कसरी, यसको तथ्याङ्क चाहिँ कस्तो छ अहिलेको चाहिँ?
अब यस्तो छ, तपाईँको तथ्याङ्क अब अहिले पनि जुन अब यो तथ्याङ्क देखियो नि त हाम्रो आइएडिएसले पनि तपाईँको एउटा सर्वे गरिकन रिपोर्ट निकालेको थियो होइन, ती सबै कुराहरूबाट चाहिँ हामी एकदम आशावादी छौँ। नम्बर एकदम राम्रो आएको छ, फिगर एकदम राम्रो आएको छ होइन, र तपाईँको अहिले पनि तपाईँको नेपालका सफ्टवेयर कम्पनीहरूले तपाईँको विदेशमा तपाईँको सफ्टवेयरको तपाईँको निर्यात गरिराख्नु भएको छ, हामीले पनि केही निर्यात गरिरहेको छौँ, हामीले पनि तपाईँको म्यानमार, भुटान होइन, केही तपाईँको इन्डियामा पनि हामीले सफ्टवेयर एक्सपोर्ट गरिरहेको छौँ हामीले। भन्दाखेरि अहिले यस्तो छ, अहिलेको स्थितिले तपाईँको भोलिको दिन राम्रो छ भन्ने कुरा देखाएको छ होइन, तर हाम्रो अहिले प्रोजेक्सनको हिसाबमा सबै कुरो इको सिस्टम प्रपर म्यानेज भएको खण्डमा त्यो नेपालले गर्न सक्ने भनेको यही चिज हो, यसमा कुनै दुविधा नै छैन यसमा होइन। किन भन्दाखेरि नेपालीले गर्न सक्ने आधार धेरै छन् होइन, अब धेरै आधार छन्, त्यो गर्न सकिन्छ, तर खालि कुरो के मात्रै भन्दाखेरि अब कसरी यसलाई चाहिँ तपाईँको व्यवस्थापन दिगो लग्ने हो, समस्या कस्तो भन्दाखेरि आज त ठिक भयो त भोलि तपाईँको कार्पेटको रूपमा, कार्पेट र तपाईँको गार्मेन्टमा नेपाल पहिला कहाँ थियो होइन, आज कहाँ छ भन्ने सन्दर्भमा यो चाहिँ लहरको रूपमा मात्रै आयो भने चाहिँ ठिक हुँदैन। वास्तवमा लहरको रूपमा आयो भने 2 वर्षमा सबैले बिर्सिन्छन्, हजुरले भन्नुभयो नि त, अब जुन किसिमको हामीसँग तपाईँको त्यो के कन्टिन्युएसन छैन भन्ने कुरा होइन, त्यो चाहिँ एउटा तपाईँको डरलाग्दो पक्ष हुनसक्छ। इनकेस कमिटमेन्ट छ र सबै कुरोको व्यवस्थापन राम्रो, कानुन र तपाईँको हाम्रो सबै किसिमको फ्रेमवर्क सबै कुरोको व्यवस्थापन हुन्छ भने हामीले गर्न सक्छौँ। र अहिलेको स्थितिमा यस्तो छ, अहिलेको स्थितिलाई म 2 किसिमले हेर्न चाहन्छु है। एउटा कुरा के भन्दाखेरि विदेशमा सफ्टवेयर एक्सपोर्ट गर्ने कुरो छँदैछ होइन, त्यसमा तपाईँको नेपालका विभिन्न सफ्टवेयर कम्पनीहरूले धेरै राम्रो गरिराख्नु भएको छ, एकदम राम्रो गरिराख्नु भएको छ होइन, त्यसमा चाहिँ हामीले प्रेज गर्नै पर्छ, त्यसले पुग्दैन मात्रै भन्ने कुरा हो, वास्तवमा धेरै हुनुपर्ने कुरामा कम कुरो भइरहेछ भन्ने कुरो मात्रै हो। अनि अर्को एउटा कुरा म के कुरा भन्न चाहन्छु भन्दाखेरि, हुन त अब विभिन्न व्यवसायीहरूले विभिन्न सेक्टरमा एकाएक यी कुराहरू गर्दै आइराख्नु भएको छ, जस्तै नेपालमा समस्या छ, हेर्नुहोस् लास्ट इयर तपाईँको नेपाल सरकारबाट कुनै पनि टेन्डर आएको छैन, हेर्नुहोस् तपाईँ सूचना प्रविधिमा एकदमै कम्प्लिटली ब्ल्याङ्क छ एकदमै होइन, किन भन्दाखेरि अब देशमा समस्या छ भन्ने विभिन्न कुरा निकालिन्छ, तपाईँ आर्थिक देशको आर्थिक स्थितिमा अलिक अप्ठ्यारोपन आइरहेको छ भनिन्छ, तर म चाहिँ के भन्छु नेपाल सरकारलाई, यही अहिले म के भन्न चाहन्छु भन्दाखेरि, यस्तै अवस्थाको लागि त सरकार हो नि, यस्तै अवस्थाको लागि सरकार, यस्तै अवस्थामा लाई तपाईँको चाहिँ कम्पनीहरूलाई प्रोटेक्ट गर्नको लागि, बिजनेसलाई यथावत राख्नको लागि, यसलाई विकसित रूप दिनको लागि नेपाल सरकारले त प्याकेज ल्याउनु पर्थ्यो। प्याकेज भनेको के भन्दाखेरि, नेपालको तपाईँ डिजिटल नेपाल फ्रेमवर्कका जति पनि प्रावधानहरू थिए नि, ती प्रावधानमा कति कामै हुन सकेका छैन अहिलेसम्म होइन, व्यवस्थित रूपमा काम हुन सकेका छैनन्, ती कामको लागि भनेर तपाईँको चाहिँ एउटा फन्ड व्यवस्थापन गरिकन भन्नुहोस् न, कामहरू प्रोजेक्टहरू ल्याइदिए भए तपाईँको तपाईँको बजार चलायमान हुन्थ्यो नि त हो। मलाई यो कुराको डर लाग्छ कि, मलाई सरकारले आफ्नो किसिम आफ्नो तपाईँको उत्तरदायित्व पालना नगरेको कन्टेक्स्टको कारणले गर्दाखेरि आज नेपालमा डोमेस्टिक तपाईँको सफ्टवेयर मार्केट खतम छ अहिले, के पनि देखिया छैन, खालि हामी अहिले के गर्दा
भनेपछि सरकारले जसरी अपनत्व लिनुपर्ने थियो त्यो नलिँदा चाहिँ जुन यो क्षेत्रले चाहिँ जसरी अगाडि ग्रो हुन सक्नुपर्ने थियो त्यो चाहिँ हुन नसकिरहेको अवस्था अहिले।
पक्का यो कुरा पक्का हो, यो कुरा हामी सबैले मान्नुपर्छ, बुझ्नुपर्छ, नेपाल सरकारले पनि यो कुरा कसरी भन्छ पनि यसलाई नेगेटिभ लिनु हुँदैन भन्छु म, पक्कै पनि लिनुहुन्न होला उहाँले, किन हामीले धेरै लामो गन्तव्य तय गर्नु छ हामीलाई, म त्यो कुरामा चाहिँ म पूर्ण विश्वास
छु। हस् हस् उमेश रघुवंशीज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हजुर धन्यवाद, मलाई पनि अब यो सानो कार्यक्रममा केही कुरा भन्न मौका दिनुभयो र क्यान फेडरेसनको उपाध्यक्षको हैसियतमा रिप्रेजेन्ट गरिकन केही कुरा बोल्न पाउँदा मलाई पनि धेरै खुसी लागेको छ, धन्यवाद।
हजुर, आजको अन्तर्संवादमा हामीले 10 वर्षमा 30 खर्बको सूचना प्रविधिको निर्यात गर्ने सरकारले लक्ष्य लिएको छ, यो लक्ष्य पूरा गर्न के गर्नुपर्छ र अहिलेको अवस्था कस्तो छ भन्ने सन्दर्भमा एकजना सूचना प्रविधिका उद्यमी सँगै क्यान महासंघका उपाध्यक्ष समेत रहनुभएका उमेश रघुवंशीसँग हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।